यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचनको वातावरण तयार पार्दै शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारले ध्यान दिनुपर्नेमा राजनीतिक दलहरूद्वारा सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण। फागुन 21 गतेका लागि तोकिएको निर्वाचन सफल बनाउन नव पुस्ता सहित सम्बद्ध सबै पक्षलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। सहकारी पीड़ितलाई न्याय दिने, नर्सहरूको न्यूनतम सेवा सुविधा कार्यान्वयन गर्ने र न्यायिक निकायका संरचना तयार गर्ने विषयमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा सम्बन्धित निकायसँग छलफल। अमेरिका, चीन, जापान लगायत 11 देशमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय। र रूस युक्रेन युद्धका विषयमा रूसी राष्ट्रपतिसँग भएको वार्ता सकारात्मक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राजनैतिक दलहरूले सरकारले निर्वाचनको वातावरण सँगसँगै सुरक्षाको प्रत्याभूति गराउनु पर्नेमा जोड़ दिएका छन्। निर्वाचनको सन्दर्भमा हिजो निर्वाचन आयोगले गरेको छलफलमा राजनैतिक दलका प्रतिनिधिहरूले सुरक्षाको वातावरण बनाउन सरकार लागि पर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सबै राजनीतिक दललाई सहभागी गराए एमाले पनि जनतामा पुग्न तयार रहेको बताउनुभयो। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले सुरक्षित वातावरण निर्माण गर्न सकेमा निर्वाचनमा भाग लिन पार्टी तयार रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले सरकारले दलसँग छलफल गरेर विश्वास कायम गर्दै अगाडि बढ़ेमा निर्वाचनमा भाग लिने प्रश्न पार्नुभयो। जनता समाजवादी पार्टी जसपा संघीय परिषदका अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई सफल पार्न सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह गर्नुभयो। उहाँले सरकारको प्रतिबद्धतापछि मात्र निर्वाचनको घोषणा गरिएको हुँदा तोकिएको समयमा नै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन 21 गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न नवयुवा पुस्तालाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो राष्ट्रपति पौडेलले अन्तरिम सरकार सहित युवा अभियन्ताहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले देश नयाँ ढंगले सुशासनका पक्षमा अगाडि बढ़ाउने अवसर रहेकाले यो सबै मिलेर सदुपयोग गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले युवा पुस्ताको आन्दोलनले देशले चाहेको प्रगति हासिल हुने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुने बताउनुभयो। राष्ट्रपतिले आगामी चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलन को सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागी गराएर जेएनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागका बारेमा सरकारले ध्यान दिने प्रश्न पार्नुभयो। उहाँले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तर्निहित राष्ट्रिय एकता प्रवर्धन गर्ने अधिकार प्रयोग गरेर अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै यसलाई आन्दोलनको सफलताका रूपमा लिएर फागुन 21 गतेको चुनावमा होमिन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले युवाहरूले जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूरा गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले वृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गर्दै राष्ट्रपतिले युवाहरूलाई गर्नुभएको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताउनुभयो। सरकारले अमेरिका, चीन, जापान लगायतका 11 देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले अघिल्लो सरकारले नियुक्त गरेका विभिन्न 11 देशका राजदूतलाई कार्तिक 20 गते भित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभयो।
नेपालले अन्य मुलुकसँग आवश्यकता अनुसार फौजदारी मामिलामा पारस्परिक कानूनी सहायता सन्धि गर्न वार्ताको लागि प्रस्ताव गर्ने सम्बन्धी ट्रिटी अन म्युचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स एमएलएटी स्वीकृत गर्ने र आवश्यकता अनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुक समक्ष पठाउन स्वीकृति दिने निर्णय भएको छ। चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरूलाई 2082 कार्तिक 20 गते भित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ।
सरकारले फिर्ता बोलाएका राजदूतहरूमा डाक्टर कृष्ण प्रसाद ओली चीन, लोकदर्शन रेग्मी अमेरिका, चन्द्र घिमिरे बेलायत, नेत्र तिमसिना मलेसिया, सयल रूपाखेती जर्मनी, धनप्रसाद पण्डित इजरायल, जंग प्रसाद चौहान रूस, सनिल नेपाल स्पेन, रमेश चन्द्र पौडेल कतार, नरेश विक्रम ढकाल साउदी र दुर्गबहादुर सुवेदी जापान रहनु भएको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन लिमिटेडको संयुक्त लगानीमा इनरुवा, पूर्णिया र दोधारा बरेली 400 केवी अन्तर्देशीय विद्युत प्रसारण लाइनको दुईवटा संयुक्त कम्पनीहरू नेपाल र भारत दुवै भूमिमा स्थापना गर्ने निर्णय गरेको छ। संचार मन्त्री खरेलले संयुक्त दुई कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणबाट 1 अर्ब र 2 अर्ब रूपियाँ बराबरको पूँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि बताउनुभयो। नेपाल र भारत बीच पारस्परिक कानूनी सहायता सन्धि सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय भएको पनि संचार मन्त्री खरेलले जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण तयार हुँदै गएको बताउनु भएको छ। गृह मन्त्रालयको कार्यभार सम्हालेको 1 महिना भएको अवसरमा प्रमुख उपलब्धिहरू हिजो सार्वजनिक गर्दै उहाँले जेएनजी आन्दोलनका मृतक, घाइतेको व्यवस्थापन एवं पुनस्थापना र आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुनस्थापना पुनर्निर्माण कार्य अगाडि बढ़ाइएको जानकारी दिनुभयो। गृहमन्त्री अर्यालले यस अवधिमा सेवा प्रवाहमा सुधार र सुशासन र विपद पूर्व तयारी, प्रतिकारी, राहत र पुनस्थापनाका कार्य प्रभावकारी रूपमा अघि बढ़ेको उल्लेख गर्नुभयो। देशभर सबै सुरक्षा निकायको संयुक्त गश्ती, पेट्रोलिङ बढ़ाई, नागरिकले अनुभूति गर्ने गरी शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य लयमा फर्काइएको पनि मन्त्री अर्यालको भनाइ छ। जेएनजी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई शहीद घोषणा गर्ने गरी प्रक्रिया अन्तर्गत सरकारले हालसम्म जिल्ला प्रशासन कार्यालय मार्फत 76 मृतकको विवरण संकलन गरेको छ। गृह मन्त्रालयमा प्राप्त हुने युवा पुस्ता गुनासो एवं आवाजलाई सम्बोधन गर्न मन्त्रालयमा सहायता कक्ष एवं जेएनजी सहजीकरण सचिवालयको स्थापना गरी कार्य प्रारम्भ गर्नुका साथै जेएनजी आन्दोलनका घाइतेको उपचार, आर्थिक सहायता एवं राहत व्यवस्थापनको समग्र प्रक्रियालाई समन्वय गर्न जेएनजीका प्रतिनिधि सहितको समन्वय समिति गठनका गरी कार्य प्रारम्भ भएको पनि मन्त्री अर्यालले जानकारी गराउनुभयो। सरकारले जेएनजी आन्दोलनका क्रममा क्षति भएका कुल 452 प्रहरी कार्यालय मध्ये नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा 401 एकाई निर्माण भई सञ्चालनमा आइसकेको, बाँकी एकाई पुनर्निर्माणका क्रममा रहेको र हाल सेवा प्रवाह निरन्तर भइरहेको जानकारी मन्त्री अर्यालले गराउनुभयो। सरकारले गत भदौ 23 र 24 गतेको घटना पश्चात कारागार र बाल सुधार गृहबाट 14,556 जना कैदी बन्दीहरू फरार भएकोमा हालसम्म 9,219 जना फिर्ता ल्याइएको र बाँकीको खोजीका लागि समिति निर्माण गरी खोजी पारिएको जनाएको छ। जेएनजी आन्दोलनका क्रममा हराएका र लुटिएका 594 थान हतियार फिर्ता ल्याइएको, जसमध्ये नेपाल प्रहरी तर्फ 563, सशस्त्र प्रहरी बल नेपाल एपीएफ तर्फ 31 हात हतियार ल्याइएको, लुटिएका र फिर्ता हुन बाँकी रहेका हात हतियारका सम्बन्धमा विस्तृत कार्ययोजना बनाई कार्यान्वयन गर्ने र दोषीलाई कड़ा कानूनी कार्यवाहीको दायरामा ल्याउने कार्य भइरहेको पनि मन्त्री अर्यालले बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको हिजोको बैठकमा बोल्ने नेताहरूले सुरक्षाको प्रत्याभूति सहित निर्वाचनको वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्ने धारणा राख्नु भएको छ। बैठकमा बोल्ने नेताहरूले आम नागरिकको सुरक्षाको महसुस हुने वातावरण तयार गर्न लगायत जनजीविकाका सवालमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो। बैठकमा बोल्ने नेताहरूले युवा पुस्ता आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक हमलाप्रति निन्दा गर्नुका साथै आन्दोलनको घटनाको जरैदेखि छानबिन गरी दोषीमाथि कार्यवाही हुनुपर्ने र संसदको पुनस्थापना वा निर्वाचन दुवैमा नेपाली कांग्रेस खुल्ला रहनुपर्ने धारणा राखेको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो।
जुन चुनौतीपूर्ण अवस्था छ, यो चुनौतीपूर्ण अवस्थालाई नेपाली कांग्रेसले नै अगुवाई गरेर चिर्न सक्दछ भन्ने कुराहरू नै उहाँहरूले राख्नु भएको छ। त्यसमा जुन हाम्रो पार्टी सभापतिमाथि भएको आक्रमण छ, त्यसको निन्दा बैठकले गरेको छ। बोल्ने साथीहरूले अधिवेशनका सम्बन्धमा पनि बोल्नु भएको छ। यो निर्वाचनमा जाने कुरा यदि चाहिँ शान्ति सुरक्षाको सम्पूर्ण प्रत्याभूति हुन्छ, पारदर्शिता सुनिश्चित हुन्छ भने त्यसबाट हामी भाग्नुहुन्न भन्ने कुराहरू राख्नु भएको छ। सँगसँगै यो पुनर्स्थापनाको बाटोको बारेमा पनि कतिपय साथीहरूले यो हामीले पहिला पनि बोलिसकेका कुरा हो, त्यो बाटो पनि बन्द गर्नुहुन्न भन्ने कुराहरू पनि आएको छ।
असोज 28 गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा वक्ताहरूले पार्टीको अधिवेशनका लागि प्रष्ट कार्यतालिकाका साथ अगाडि बढ़न पनि माग गर्नुभएको थियो भने बैठकको शुरूमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा समेत बैठकमा जानकारी गराउनु भएको थियो। नेकपा एमालेको जारी केन्द्रीय कमिटिको बैठकमा नेताहरूले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधि सभाको पुनस्थापना नै उपयुक्त माध्यम हुनेमा जोड़ दिनुभएको छ। बैठकमा संविधान र जनअधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनस्थापना गरेर जानुपर्छ भन्ने कुरा उठेको भए पनि एमाले निर्वाचनबाट भाग्न नखोजेको स्पष्ट पार्दै बैठकपछि एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले अहिलेकै अवस्थामा भने निर्वाचनको वातावरण नबनेको बैठकमा कुराहरू आएको जानकारी दिनुभयो।
अहिलेको सन्दर्भमा सबभन्दा सरल, सजिलो र संविधानलाई ट्र्याकमा ल्याउने र जनअधिकारको रक्षा गर्ने, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने सहज बाटो चाहिँ संसद पुनर्स्थापनाको बाटो हुन्छ भन्ने नै निष्कर्षतर्फ केन्द्रीय कमिटिको बैठक गइरहेछ। अर्कोतर्फ चाहिँ सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा हामीले निर्वाचनमा हामी भागै लिँदैनौ भनेर भनेका छैनौ। फेरि धेरै साथीहरूको त्यो टिप्पणी टिका टिप्पणी पनि सुनियो। निर्वाचनको वातावरण नभएको हुनाले सरकारले राजनीतिक दलहरूलाई निषेध गर्ने, राजनीतिक दलका नेताहरूलाई अनेक किसिमका झमेला लाउने, धाक धम्की दिने, राजनीतिक क्रियाकलाप गर्न नदिने, सीमा बन्देज लगाउने यो खालको एउटा परिस्थिति निर्माण भइरहेको बेलामा निर्वाचनको वातावरण बनेको छैन। सरकारलाई अविलम्ब निर्वाचनको वातावरण बनाउनका निम्ति हामीले अपील गरेका छौं।
बैठकमा नेतृत्व परिवर्तनमा केन्द्रित भएर छलफल नचलेको र यो विषय पार्टीको आगामी महाधिवेशनले नै निष्कर्षमा पुर्याउने प्रचार विभागका प्रमुख गौतमले बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीड़ितको समस्या समाधानका लागि पहल लिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीड़ित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले सहकारी ठगीमा परेकाहरूको घर जग्गा नै लिलाम गरेर भए पनि पीड़ितको बचत फिर्ता हुनुपर्ने कुरामा जोड़ दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री कार्कीले हिजो स्वास्थ्य सचिव डाक्टर विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री कार्की ले स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन पनि निर्देशन दिनुभएको छ। देशमा दक्ष जनशक्तिलाई न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरूको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम रहेको बताउनुभयो। स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौं तह बराबरको पारिश्रमिक पाउनुपर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू अहिले आन्दोलनरत छन्। प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा उहाँले अदालतको सेवा रोक्न नहुने धारणा राख्नुभयो। काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहल स्थित भवन उपलब्ध गराउन आग्रह गर्नुभएको थियो। प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिनुभएको छ। प्राधिकरणले तत्कालका लागि सशर्त भवन उपलब्ध गराउने समझदारी पनि कायम भएको छ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरू बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। हिजो चितवनमा आयोजित कार्यक्रममा संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत संगठित भएका युवाको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा लिँदै यसले विगतदेखि नै उठाउँदै आएका माग र माओवादीहरूका माग मेल खाने धारणा पनि राख्नुभयो। काठमाडौँ महानगरपालिकाले अतिक्रमणमा परेको 208 रोपनी भन्दा बढ़ी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ। महानगरका प्रमुख बालेन्द्र शाहले हिजो सामाजिक सञ्जाल मार्फत अतिक्रमणमा परेका 23 अर्ब मूल्य बराबरको 200 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता ल्याएको जानकारी गराउनु भएको हो। सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना 2082 सार्वजनिक गरेको छ। कार्ययोजनामा उद्योग क्षेत्रका 20, वाणिज्य क्षेत्रका 8, आपूर्ति क्षेत्रका 11 कार्ययोजना समावेश गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले आगामी 5 महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्ययोजना अगाडि सार्नु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र थारू आयोगले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित अलग अलग कार्यक्रम मार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरूङले आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभयो। कार्यक्रममा राष्ट्रपतिले आयोगले गरेको काम उपलब्धि र सुधारका सिफारिशका विषयमा चासो व्यक्त गर्नुभएको थियो। हिजो नै थारू आयोगका कार्यवाहक अध्यक्ष शुभ सिंह थारूले पनि आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभयो। बजार अनुगमनमा ध्यान नदिँदा रौतहटका उपभोक्ताहरू महँगो मूल्य तिर्न र गुणस्तरहीन खाद्य सामग्री खरिद गर्न बाध्य भएका छन्। चाडपर्वको बेलामा समेत बजार अनुगमन नहुँदा र पसलै पिच्छे दैनिक उपभोग्य वस्तुको फरक मूल्य हुँदा उपभोक्ताहरू मारमा परेका छन्। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको रिपोर्ट।
रौतहटमा चन्द्रनिगाहपुर, गौर, गणौरा लगायतका प्रमुख बजारहरूमा व्यवसायीहरूको मनोमानी बढ्दै गएपछि सर्वसाधारणको जीवनयापन प्रभावित बन्न थालेको छ। लामो समयदेखि बजार अनुगमन नहुँदा सोको मार उपभोक्तालाई पर्न थालेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा रमेश तिमल सिन्हाले बताउनुभयो।
एक वर्ष अघिदेखि नै यस क्षेत्रको बजार अनुगमन नहुँदा यहाँका उपभोक्ताहरू नराम्रो मारमा परिरहेका छन्। उपभोक्ताहरूले म्यान नआएका वस्तुहरू खरिद गर्न बाध्य भइरहेका छन् भने पसलले पछि आफ्नो दर रेट छ, यहाँ नियमन गर्ने काय एकदम शून्य छ।
चन्द्रनिगाहपुरका अर्का स्थानीय बासिन्दा राजेन्द्र तिवारीका अनुसार नजिकदै गरेको तिहार तथा छठ पर्वमा बजार अनुगमन नभएमा व्यापारीहरूले म्याद गुज्रिएको सामग्री समेत बिक्री वितरण गर्न सक्ने बताउनुभयो।
तिहारमा पनि धेरै नै खाद्य सामग्रीहरूको प्रयोग हुन्छ। यस्तो बेलामा कतिपय व्यापारीहरूले हुलमुलमा म्याद गुज्रिएका सामानहरू पनि बिक्री वितरण गरिदिने पाइएको छ। त्यसको लागि चाहिँ सम्बन्धित निकायले भेलैमा बजार अनुगमन गर्नुपर्छ।
उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरे जिल्लाको 18 स्थानीय तहका बजार अनुगमन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो।
जिल्लाकै 18 पालिकाका उपभोक्ताहरूबाट पनि गुनासोहरू आइरहेका छ। बजार अनुगमन चाहिँ किन भइरहेको छैन? दशैं तिहार आउँदो छठ पर्वलाई ध्यानमा राखेर जुन पहिला पनि नियमित हुन्थ्यो त्यो पनि भएन र बजारमा काला बजारी बढ्ने सम्भावना भएको, मिसावट भइरहेको अनि अत्यधिक मूल्य वृद्धि गरिएको, कम गुणस्तरका सामानहरू चाहिँ बजारमा आइरहेको, त्यसप्रति चाहिँ सम्बन्धित
चन्द्रपुर 10 गृहिणी सुनिया शाहले भन्नुभयो, चाड पर्वकै बेला तरकारी र खाद्य वस्तुको मूल्य अत्याधिक बढ्दा सामान्य परिवारका लागि दैनिक उपभोग्य सामग्री खरिद गर्न कठिनाई भइरहेको छ।
दैनिक उपभोग्य वस्तुहरू धेरै महँगो भएको छ, हरियो साग सब्जी किन्न मुस्किल भएको छ।
चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले अबको 1-2 दिन भित्रै बजार अनुगमन हुने बताउनुभयो। जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले पनि अबको 1-2 दिन भित्रै बजार अनुगमन हुने जानकारी दिनुभयो। बजार अनुगमन नहुँदा दैनिक उपभोग्य वस्तुहरूको भाव अचाकली बढेको छ, त्यसैले समयमै बजार अनुगमन गर्नुपर्ने माग उपभोक्ताको रहेको छ। रेडियो नेपालको लागि रूपेन्द्र पटेल, रौतहट।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो रूपेन्द्र पटेल। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल हरिप्रसाद कल्याणी रिमाल संचार सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ। हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले हिजो जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको नाट्य संगीत एवं संचार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई सम्मान प्रदान गरिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी जसपा नेपालको मधेस प्रदेशका सांसद सरोज कुमार सिंह सहित 16 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले प्रदेश संसदीय विकास कोषको रकम दुरूपयोग गरेको आरोपमा हिजो विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस युद्धका विषयमा रूसी राष्ट्रपतिसँग उपलब्धिमूलक वार्ता भएको बताउनु भएको छ। हिजो भएको टेलिफोन वार्तापछि युक्रेन युद्धका विषयमा वाशिङटन र मस्कोका टोलीहरू अर्को हप्ता भेट्ने बताइएको छ। वार्ता युक्रेनी राष्ट्रपति जेलेन्स्की आज व्हाइट हाउस भ्रमण गर्नुभन्दा एक दिन अघि भएको हो, जबकि ट्रम्पले युक्रेनलाई रूसभित्रसम्म प्रहार गर्न सक्ने टोमाहाक मिसाइल दिने वा नदिने भन्ने विचार गरिरहनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर खनालले लगानी योग्य वातावरण बनाउन नेपाल सरकार दृढ़ रहेको बताउनु भएको छ। विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री खनालले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँगको भेटवार्तामा एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार योजनाबारे जानकारी गराउनुभयो। उहाँले भेटका अवसरमा एडीबीका अध्यक्ष कान्डालाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत गर्नुभयो। भेटवार्तामा एडीबीका अध्यक्ष कान्डाले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक भएको बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर मदन प्रसाद परियारले कृषि भूमिको संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 45 विश्व खाद्य दिवसका उपलक्ष्यमा एक सन्देश जारी गर्दै कृषि मन्त्री परियारले उपलब्ध भूमिको समुचित उपयोग गरी कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो। नेपालमा किसान परिवारको संख्या करिब 41,30,000 रहेकोमा आफ्नो उत्पादनले मात्र वर्षैभरि खान नपुग्ने किसान परिवारको संख्या करिब 55% रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। विश्व भोकमरी सूचकांकमा गत वर्ष नेपाल 68 स्थानमा रहेकोमा यस वर्ष भने 72 स्थानमा रहेको छ। बिहिबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। बिहिबार सुनको मूल्य प्रतितोला 2,000 रूपियाँले बढ़ेर 2,50,900 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। केही समयदेखि सुनको मूल्य निरन्तर बढ़दै गई हालसम्मकै उच्च मूल्य पुगेको हो। यस्तै बिहिबार शेयर बजार मापक नेसे परिसूचक भने 18.40 अंकले घटेर 2,487 अंकमा झरेको छ। बजार बन्द हुँदाको बिहिबारको अंक गत वर्षको असोज 13 यताकै न्यून भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। वर्तमान सरकार गठन भएर केही शेयर बजार मैत्री नीतिहरू अवलम्बन गरे पनि शेयर बजार घट्ने क्रम रोकिएको छैन।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
राष्ट्रिय खेलकुद परिषद राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल बीच खेलाड़ी प्रशिक्षक र कर्मचारीका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। बिहेबार राखेपका सदस्य सचिव टंकलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्र कुमार बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौता पत्रमा प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी प्रशिक्षक तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवा तथा उपचारको क्रममा गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउनेछ। उपचारमा सहभागी खेलाड़ी प्रशिक्षक तथा कर्मचारीहरूको नावली र संख्यासहितको विवरण प्रतिष्ठानलाई उपलब्ध गराउनुपर्नेछ। उपचारको क्रममा प्रयोगशालाबाट हुने ल्याब टेस्ट, ओपीडी, एक्सरे, भिडियो एक्सरे, अपरेशन, एमआरआई, सिटी स्क्यान र बिरामी भर्ना लगायतका सबै प्रकारका सेवामा अस्पतालले विशेष प्राथमिकतामा दिनेछ। राष्ट्रिय खेलकुद परिषद राखेपा अन्तर्गत राष्ट्रिय टीममा समावेश भई प्रशिक्षण तथा एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाड़ीलाई अस्पतालले उपलब्ध गराउने सम्पूर्ण सेवामा 60 ओलम्पिक खेलाड़ीलाई, 80 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ीलाई, 50 तथा राखेपा कार्यरत कर्मचारीलाई 40% छुट हुनेछ। नेपालगंज राष्ट्रिय खुला पौडी च्याम्पियनशीपको दोस्रो संस्करण यही कार्तिक 14-15 गते हुने भएको छ। बिहिबार आयोजक नेपाल स्विमिङ क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो। नेपालगंज रंगशालामा रहेको पौडी पोखरीमा हुने प्रतियोगितामा देशभरबाट 200 भन्दा बढ़ी खेलाड़ीको सहभागिता रहने अनुमान गरिएको नेपालगंज स्विमिङ क्लबका अध्यक्ष केशवराज नेपालले बताउनुभयो। प्रतियोगिता U8, U10, U12, U14, U17 र अतिरिक्त उमेर समूह बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरूष र महिला खेलाड़ीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ।
अब मौसम सम्बन्धी जानकारी। आज सबै प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:05 भयो भने सूर्यास्त भरे साँझ 5:34 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचनको वातावरण तयार पार्दै शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारले ध्यान दिनुपर्नेमा राजनीतिक दलहरूद्वारा सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण। फागुन 21 गतेका लागि तोकिएको निर्वाचन सफल बनाउन नव युवा पुस्ता सहित सम्बद्ध सबै पक्षलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। सहकारी पीड़ितलाई न्याय दिने, नर्सहरूको न्यूनतम सेवा सुविधा कार्यान्वयन गर्ने र न्यायिक निकायका संरचना तयार गर्ने विषयमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा सम्बन्धित निकायसँग छलफल। अमेरिका, चीन, जापान लगायत 11 देशमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय। र रूस युक्रेन युद्धका विषयमा रूसी राष्ट्रपतिसँग भएको वार्ता सकारात्मक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।